नमस्कार, रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार लिएर उपस्थित भएका छौं श्रेया नेपाल र यशोदा अधिकारी। आज मिति 2078 साल माघ 15 गते शनिबार, माघ कृष्ण द्वादशी तिथि, तदनुसार सन् 2022 जनवरी महिनाको 29 तारीक, नेपाल सम्बत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकले चुनाव नसार्न राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई दबाव शीर्षकमा मुख्य खबर छापेको छ भने राजधानी दैनिकले स्थानीय तह निर्वाचन सार्ने गरी सुटुक्क ऐन संशोधनको गृह कार्य म्याद सकिए पनि जनप्रतिनिधिलाई काम चलाउ हैसियत शीर्षकमा मुख्य खबर छापेको छ। नागरिक दैनिकले अवैध क्रसरको जगजगी, कानून मिच्नेलाई धाप, संरक्षण कर्मीलाई तनाव शीर्षकमा मुख्य खबर बनाएको छ भने नयाँ पत्रिका दैनिकले उधारो खाएको 50 रूपियाँ माग्दा 65 वर्षीय वृद्धालाई बोक्सी आरोपमा मध्यराती ओछ्यानबाटै थुतेर निर्घात कुटपिट शीर्षकमा मुख्य खबर छापेको छ। यता गोर्खापत्र दैनिकले लक्षित वर्गका 70% पूर्ण खोप शीर्षकमा मुख्य खबर बनाएको छ। कान्तिपुर दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। चुनाव नसार्नु राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई दबाव, कानूनी व्यवस्था सम्झाउँदै राष्ट्रपति, राष्ट्रपतिको भूमिकामा गठबन्धनको प्रश्न शीर्षकमा छापिएको खबर हो यो। स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार बीच द्वन्द बढ़ने देखिएको छ। राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनको विषयमा कानून पालना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झिएपछि पछि गठबन्धनका नेताहरू चिडिएका छन्। राष्ट्रपतिको यो भूमिकालाई गम्भीरतापूर्वक लिएको एक मन्त्रीले बताउनु भएको छ। उहाँका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रपतिको पत्रका विषयमा शुक्रबार बिहान सत्ता गठबन्धनका नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको थियो। सत्ता गठबन्धनका तीनै शीर्ष नेताले राष्ट्रपति भण्डारीले आवश्यकता भन्दा बढ़ी सक्रियता देखाएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए। पत्र नै लेखेर कुनै दवाब दिन खोजेको हो भने त्यो राम्रो भएन। प्रधानमन्त्रीले आफू खुशी प्रतिनिधि सभा विघटन गर्न पाउनु हुँदैन। संविधान मिचेर दुई दुई पटक विघटन गरेको विषयमा एक शब्द बोल्न नसक्ने राष्ट्रपति अहिले स्थानीय चुनावको निम्ति संविधानलाई सम्झिन पुग्नु भएको हो। एकीकृत समाजवादी अध्यक्ष नेपालले भन्नुभयो, अझ संविधानमा के लेखेको छ भन्ने कुरा बिर्सेको देखिन्छ। कानूनमा के लेखेको छ त्यसका आधारमा पार्टीहरूलाई आरोप लगाउन खोजेको मैले सुनिराखेको छु। त्यस्तो आरोप लगाउने काम उहाँले गरेको हो भने त्यसो नगर्नका लागि आग्रह गर्न चाहन्छु। सीमाभित्रै उहाँ बस्नु पर्यो। यस विषयमा गठबन्धनको शनिबार बस्ने बैठकमा औपचारिक रूपमा छलफल गरिने र स्थानीय तह निर्वाचनका बारेमा भइरहेको अन्यलप्रति ठोस धारणा बनाउने योजना समेत रहेको बालवाटार स्रोतले बताएको छ। राष्ट्रपति कार्यालयबाट पत्र आएको रहेछ। यसबारे छलफल गर्न र आवश्यक निर्णय गर्न शनिबार बैठक बस्दैछ। गठबन्धनका एक शीर्ष नेताले भन्नुभयो, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बिहिबार निर्वाचनका विषयमा करिब एक घण्टा संवाद भएको थियो। देउवासँग राष्ट्रपतिले आफ्नो धारणा लिखित रूपमै सुनाउनु भएको थियो। त्यसपछि त्यही पत्र प्रधानमन्त्रीलाई थमाउनु भएको थियो। प्रधानमन्त्रीलाई सम्बोधन नगरी राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनको सन्दर्भमा प्रमुख विषयका मुख्य मुद्दाहरू शीर्षक राखेर प्रधानमन्त्रीलाई बुझाएको पत्रमा स्थानीय तह निर्वाचन, संविधान र कानून अनुसार सार्न नमिल्ने आफ्नो निष्कर्ष उल्लेख गर्नुभएको थियो। जुन जुन तहका निर्वाचन जुन जुन मितिमा भएका छन् त्यसै समयमा गर्दा समस्या देखिन सात बुदाको पत्रमा राष्ट्रपतिले भन्नुभएको छ। कान्तिपुर दैनिकले मुख्य खबर छापेको छ।
स्थानीय तह निर्वाचन सार्ने गरी सुटुक ऐन संशोधनको गृह कार्य म्याद सकिए पनि जनप्रतिनिधिलाई काम चलाऊ हैसियत शीर्षकमा राजधानी दैनिकले मुख्य खबर लेखेको छ। सरकारले स्थानीय तहको निर्वाचन धकेल्ने गरी गोप्य रूपमा स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी अघि बढ़ाएको छ। त्यसरी ऐन संशोधन गर्दा स्थानीय तहका पदाधिकारीलाई केही समय काम चलाऊ हैसियतमा रहेर काम गर्न सक्ने गरी नयाँ व्यवस्था गर्न लागि स्रोतले जानकारी दिएको छ। स्थानीय निर्वाचन संविधान र कानून अनुसार वैशाखभित्र गर्न चौथर्फी दबाव परिरहेका बेला सरकार भने त्यसलाई टार्ने गरी ऐन संशोधनको गृह कार्यमा जुटेको हो। संविधान र स्थानीय तह निर्वाचन ऐन 2073 भएको स्थानीय तह निर्वाचन सम्बन्धी व्यवस्था बाजिएको सरकारी पक्षको दावी रहेको छ। सरकारले यस विषयमा आफू निकट कानूनविदहरूबाट समेत केही दिन अघि राय लिएको थियो। सरकार निकट कानूनविदहरूको रायका आधारमा सरकारले स्थानीय तहको निर्वाचनलाई केही समय धकेल्ने गरी निर्वाचन ऐन संशोधन गर्न लागेको बताइएको छ। स्रोतका अनुसार निर्वाचन ऐन संशोधन गर्न गृह मन्त्रालय, कानून मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय मार्फत संशोधनको आवश्यक प्रस्ताव तयार पार्ने काम भइरहेको छ। स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न गृह मन्त्रालय, कानून मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय मार्फत संशोधनको आवश्यक प्रस्ताव तयार गर्ने काम भइरहेको, गृह मन्त्रालय मार्फत कानून संशोधनको प्रस्ताव अघि बढ्छ, गृहको कानून शाखा मार्फत त्यसको समन्वय भइरहेको छ, स्रोतले भन्यो। गृह मन्त्रालयले प्रस्तावलाई अन्तिम रूप दिएपछि कानून मन्त्रालयको राय लिएर त्यसलाई मन्त्री परिषदमा लैजाने तयारी भइरहेको हो। मन्त्री परिषदबाट ऐन संशोधन प्रस्ताव स्वीकृत भएपछि त्यसलाई विधेयकको रूप लिन संसदमा लैजानुपर्ने हुन्छ। स्थानीय तह निर्वाचन सार्ने गरी सुटुक्क ऐन संशोधनको गृह कार्य, म्याच सकिए पनि जनप्रतिनिधिलाई काम चलाउ हैसियत, राजधानी दैनिकमा मुख्य खबर छापिएको छ।
नेपाली कांग्रेसले 37 सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्य समितिको बैठकले कार्य सम्पादन समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो। मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 23(1) बमोजिम केन्द्रीय कार्य सम्पादन समिति गठन गरिएको छ। कार्य सम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा हुनुहुन्छ। त्यस्तै सहमहामन्त्रीहरू फर्मुल्लाह मनसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, डिना भीष्मराज आन्देङदे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन रूपमै कार्य सम्पादन समितिमा रहनु भएको पौडेलले जानकारी दिनुभयो। कांग्रेस कार्य सम्पादन समिति गठन गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराई पक्षका नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाव दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुन सक्ने उनीहरूको चेतावनी रहेको छ। राष्ट्रिय सभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनु बाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ रहेको छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिनु भएको छैन। राष्ट्रिय सभाको चुनाव सकिए लगत्तै बैठक बोलाउनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै माग हो। चुनाव पनि सकिएको छ, भट्टराई निकट नेता गंगा नारायण श्रेष्ठले भन्नुभयो। त्यसैले अध्यक्षज्यूले अब तुरुन्तै बैठक डाक्नुपर्छ। भट्टराई निकट अर्का एक नेताले भने अध्यक्षज्यूले तत्काल बैठक बोलाउनु भएन भने पार्टीमा दुर्घटना हुन सक्छ, यो कुरा उहाँले बुझे हुन्छ, आफ्नो नाम पनि खुलाउन चाहनु भएन। भट्टराई पक्षधर नेताले भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष तथा अशोक राईलाई संघीय परिषदको अध्यक्ष बनाउन माग गरेका छन्। श्रेष्ठले भने हामी पार्टीमा सामूहिक र समावेशी नेतृत्व प्रणाली कायम होस् भन्ने चाहन्छौं। भट्टराई पक्षधर नेताहरूले भने गरेको समावेशी नेतृत्व प्रणालीको अवधारणा अनुसार भट्टराई कार्यकारिणी समितिको पहिलो अध्यक्ष, उपेन्द्र यादव दोस्रो अध्यक्ष तथा संघीय परिषदको अध्यक्षमा अशोक राईलाई मनोनयन गर्नुपर्छ भन्ने हो। उहाँले भन्नुभयो तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाव शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ।
लक्षित वर्गका 70% पूर्ण खोप, गोर्खापत्र दैनिकको मुख्य खबर हो। सरकारले खोप अभियान आरम्भ गरेको एक वर्षभित्र देशभरका 70% लक्षित वर्गका नागरिकले कोविड 19 विरूद्धको खोपको दुवै मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले कुरा गर्नुहुँदै 18 वर्षभन्दा माथिका 70% खोपको पूर्ण मात्रा र 83% पहिलो खोप लगाएको बताउनु भएको छ। उहाँले भन्नुभयो एक वर्षमा 4,20,49,640 मात्रा खोप आएको छ, त्यसमध्ये 3,06,4,152 मात्रा प्रयोग भइसकेको छ। खोपको पहुँच लक्षित वर्गका सबै नागरिकमा पुर्याउने अठोटका साथ सरकार र मन्त्रालयले काम गरिरहेको छ। मन्त्री खतिवड़ाका अनुसार 12 देखि 17 वर्ष उमेरका 18,72,600 70 जनाले पहिलो मात्रा र 358,298 जनाले पूर्ण मात्रा खोप लगाएका छन्। कोविड 19 विरूद्धको खोपमा प्रयोग हुने सिरिन्ज सातै प्रदेशमा वितरण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको खोप लगाउन सात प्रदेशमा 60,96,500 सिरिन्ज वितरण गरेको हो। मन्त्रालयले मेडिकल स्टोर पथलैयाबाट सातवटै प्रदेश स्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र टेकु केन्द्रीय स्टोरबाट बागमती प्रदेशका 10 जिल्लामा 0.5 एमएलका सिरिन्ज वितरण गरेको हो। मन्त्रालयका अनुसार बागमती प्रदेशका 10 जिल्लामा 680,500 सिरिन्ज वितरण भएको छ। प्रदेश एकमा 11,48,000, मधेसमा 11,48,000, बागमतीमा 5,00,000, गण्डकीमा 540,000, लुम्बिनीमा 880,000 र कर्णालीमा 5,00,000 सिरिन्ज वितरण गरिएको छ। यसैबीच पछिल्लो 24 घण्टामा देशभर 6,827 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसै गरी देशभरि पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या 9,44,074 पुगेको छ। एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि हुनेको संख्या 1,24,858 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोपकै कारण तेस्रो लहरमा हुन सक्ने ठूलो जोखिमलाई कम गर्न सकिएको बताउनु भएको छ। उहाँले हाल सञ्चालन भइरहेको खोप अभियानलाई थप प्रभावकारी ढंगले अघि बढ़ाउन सबैको साथ रहेको बताउनुभयो। खोप अभियान शुरू भएको एक वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै खतिवडाले खोप अभियानलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। उहाँले कोविड विरूद्धको खोप अभियानमा संलग्न चिकित्सक, नर्स, पारामेडिक्स लगायत स्वास्थ्य कर्मीलाई धन्यवाद समेत दिनुभएको छ। लक्षित वर्गका 70% पूर्ण खोप गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ।
गोर्खापत्र दैनिकमै जोर बिजोरमा खुकुलो शीर्षकमा खबर छापिएको छ। सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालनमा लगाइएको जोर बिजोर व्यवस्था हटाइएको छ, तर ट्याक्सी लगायत भाडाका अन्य सवारी साधनमाथि लगाएको जोर विरोध व्यवस्था भने कायमै रहेको छ। बस, माइक्रोबस, मिनी बस, टेम्पो लगायतका सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन हुने गर्छन्। कोविड 19 संकट व्यवस्थापन केन्द्र ले शुक्रबार यस्तो निर्णय गरेको हो। सीसीएमसीका प्रवक्ता सुनिता नेपालले जोर बिजोरका कारण सार्वजनिक सवारी भीड़भाड़ बढ़ेको गुनासोपछि हटाउनका लागि सिफारिश गरिएको बताउनुभयो। नेपालले भन्नुभयो, जोर बिजोरले भीड़भाड़ बढ़ाएको र सर्वसाधारणलाई झन गाह्रो भएको गुनासो आएपछि यो निर्णय सिफारिश गरिएको हो। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बीच शुक्रबार भएको छलफलमा पनि ट्याक्सी लगायत भाडाका अन्य सवारी साधन सार्वजनिक यातायातका सवारी सञ्चालनमा लगाइएको जोर बिजोर व्यवस्था हटाउन सिफारिश गर्ने निर्णय भएको थियो। गोर्खापत्रमा अग्रपृष्ठमा खबर छापिएको छ।
यता नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा महामारीमा अस्पतालको लूट सम्झौता विपरीत बिरामीबाट शुल्क उठाएर सरकारबाट पनि लिँदै शीर्षकमा खबर बनाएको छ। भरतपुर छका कृष्णबहादुर भण्डारी कोरोनाको दोस्रो लहरमा थला परे। स्वास्थ्य जटिल बनेपछि 2 जेठ 2078 चितवन मेडिकल कलेज नयाँ मेडिकल कलेज भर्ना भए। 37 दिनको अस्पताल बसाएपछि 7 असारमा उनी डिस्चार्ज भए। अस्पतालले थमाएको बिलमा भन्सुन गरेर 1,00,000 छूट गराई 582,720 रूपियाँ तिरेर डिस्चार्ज भएको भण्डारी बताउँछन्। जबकि अस्पतालले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने र उपचार लागेको खर्च सरकारले दिने गरी सरकार र चितवन मेडिकल कलेज बीच सम्झौता भइसकेको थियो। काठमाण्डुका केएमसी, नेपाल मेडिकल कलेज, खाङ्री अस्पताल, लर्ड बुद्ध एजुकेशन लिमिटेड, सामुदायिक आइसोलेशन वार्ड निर्माण उपभोक्ता समिति स्वयम्भू, चितवनका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल, ललितपुरको किस्ट मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, वीरगंजको नेशनल मेडिकल कलेज, छापाको आमदा अस्पताल, कञ्चनपुरको इसान मेमोरियल अस्पताल र मकवानपुरको चोरेहिल अस्पताल यी अस्पतालमाथि हुँदैछ छानबिन। बिरामीसँग शुल्क लिएर सरकारसँग पनि मागेको उजुरी र गुनासो परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा स्वास्थ्य संस्थामाथि छानबिन थालेको छ। छानबिनपछि मात्रै कोरोना उपचार निशुल्क उपलब्ध गराउने सरकारको तयारी छ। 26 पुसमा स्वास्थ्य मन्त्री स्तरीय निर्णय गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर छानबिन गरी विवरण पठाउन भनेको छ। सरकारले निजी अस्पतालसँग निशुल्क उपचार गराउन सम्झौता गरेको अवधि 2078 वैशाखदेखि 15 असारसम्म उपचार भएका कोरोनाका बिरामीको विवरण छानबिन गरेर पठाउन भनेको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईं यतिबेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नागरिक दैनिकले अवैध क्रसरको जगजगी, कानून मिच्नेलाई धाप, संरक्षण कर्मीलाई तनाव शीर्षकमा मुख्य खबर छापेको छ। धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका 8 लकटोलीका भंगत महतो कोइली सहित 5 जनाले 1 वर्षसम्म जिल्ला प्रशासन कार्यालय सिरामा तारे खेपे। अभद्र व्यवहार अभियोगमा तारे खेपेका उनीहरूले अपराध थियो। सिरा र धनुषाको साझा कमला नदीमा कानून विपरीत एक्सावेटर र लगाएर भइरहेको अनियमितता तथा अनियन्त्रित दोहन रोक्न खोज्नु। दोहनकारी पक्षले महतो सहित 5 जनामाथि जिल्ला प्रशासन कार्यालय सिराहामा अभद्र व्यवहार सम्बन्धी निवेदन हाले। तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले तत्काल निवेदनमा तोक लगाएर मुद्दा चलाउन आदेश दिए। धनुषा र सिराहाका पर्यावरण संरक्षणकारी 5 जना 1 वर्षसम्म तारिख धाइरहे। प्रशासनले उनीहरूलाई भुलाइरह्यो। मुद्दा फैसला नगरी प्रशासनले 5 जनालाई जनै 2000 धरौती बुझाउन लगाएर तारिखमा राखेको थियो। जिल्ला प्रशासन कार्यालय सिराहाको मुद्दा फाँटको रेकर्ड अनुसार 2077 भदौ 30 गते अजय कुमार यादवले भगत महतो, विजय गोहित मान यादव, दिलीप कुमार यादव, रकी कार्गी, छत्रलाल सिंह महतोमाथि अभद्र व्यवहार मुद्दा दर्ता गराएका थिए। प्रशासनको आदेशमा तत्काल पक्राउ परेका थिए। छेत्रलाल सिंह महतोलाई जिल्ला प्रशासन कार्यालय सिराहाले 2077 पुस 14 गते हाजिर हुन भनेको थियो। त्यसपछि उनी हाजिर भएर 2000 झरौती बुझाएर तारिखमा छुटे। 5 जनाको म्याद तामेली गरी प्रशासनले उनीहरूलाई महिनेपछि जिल्ला प्रशासन सिराहामा हाजिरी लगाउनु पर्ने आदेश गरेको थियो। चुरे संरक्षित क्षेत्र र प्रकृतिमाथि भइरहेको बेहिसाब दोहन रोक्न भगत महतो सहित सिराहा र धनुषाका व्यक्तिले कमला बचाउ अभियान समिति गठन गरेका छन्। चुरे संरक्षित क्षेत्रमा कानून विपरीतको दोहन रोक्न पुग्दा तत्कालीन सीडीओबाट तारे खेपेका 5 जना त्यही समितिका पदाधिकारी हुन्। प्रत्येक वर्ष सिराको करजान्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको नदीजन्य पदार्थ निकासीको ठेका लगाउँछन्। ठेका रकम दुवै नगरपालिकाले बाँडेर लिन्छन्। ठेकेदारसँग सम्झौतामा नगरपालिकाले उपकरण प्रयोग गर्न नपाउने लेख्छन्। अवैध क्रसरको जगजगी, कानून मिच्नेलाई धाप, संरक्षण कर्मीलाई तनाव, नागरिक दैनिकले मुख्य खबर बनाएको छ।
तोकिएकै समयमा हुलाकी राजमार्ग निर्माण हुनेमा आशंका, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत हुलाकी राजमार्गले लक्ष्यलाई पछ्याउँदै निर्माणको गति समात्ने प्रयासमा रहेको पाइएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको भौतिक प्रगति अनुसार राजमार्ग निर्माणले केही सकारात्मक प्रगति देखिए पनि तोकिएकै समयमा सम्पन्न हुनेमा भने अझै आशंका रहेको छ। कतिपय ठाउँमा वर्षौंदेखि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन। लक्ष्य अनुसार प्रगति नहुनुले पनि तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा शंका उब्जिन थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म हुलाकी राजमार्गको 72.42% भौतिक काम सम्पन्न भएको छ। वित्तीय प्रगति भने 75% अर्थात 48.92 अर्ब खर्च भएको छ। मन्त्रालयले 1792 किलोमिटर सड़क मध्ये 795.21 किलोमिटर कालोपत्रे सम्पन्न भएको जानकारी दिएको छ। तोकिएकै समयमा हुलाकी राजमार्ग निर्माण हुनेमा आशंका, राजधानी दैनिकले छापेको छ।
विगतका वर्ष झैं यस वर्ष पनि धान बालीमा रासायनिक मल अभाव हुने संकेत देखिएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट मार्फत र मल खरिद गर्न बजेटको सुनिश्चितता गरे पनि खरिद प्रक्रिया शुरू हुन सकेको छैन। न त मल आपूर्ति गर्ने जिम्मा पाएका कृषि सामग्री कम्पनी र साल ट्रेडिङ कर्पोरेशनसँग मलको मौजदा पर्याप्त छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको कच्चा पदार्थको मूल्य वृद्धिले यी दुई कम्पनीले विनियोजित बजेटबाट पर्याप्त मल खरिद हुन सकेको छैन। मल खरिदका लागि गरिएका कतिपय ग्लोबल टेन्डर पनि रद्द भए। सरकारले चालू आर्थिक वर्षका लागि करिब 15 अर्ब रूपियाँ विनियोजन गरेको थियो, तर मल खरिद गर्न बजेट अभाव भएपछि अर्थ मन्त्रालयले दुई पटक गरी 12 अर्ब 71 करोड़ रूपियाँको स्रोत सुनिश्चितता गरिसकेको छ। बजेट सुनिश्चितता भएको महिना दिन पुग्दा पनि खरिद प्रक्रिया भने शुरू हुन सकेको छैन। मल खरिदका लागि टेन्डर निकाल्न कृषि मन्त्रालयले चिठी दिनुपर्छ। अर्थले 3 अर्ब रूपियाँ तत्काल दिने जनाएपछि टेन्डरका लागि छलफल पनि चल्यो, तर कृषि सामग्री कम्पनीको घटनाले पुनः त्यत्तिकै सेलायो। सालका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले भने टेन्डरका लागि कृषि मन्त्रालयबाट कुनै चिठी आएको छैन, चिठी नहुँदा टेन्डर गर्न सकिएन। अनुदानको मल कृषि सामग्री कम्पनी र साल ट्रेडिङ मार्फत खरिद भइरहेको छ। कहाँ पुग्यो रासायनिक मल खरिद प्रक्रिया? कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा खबर छापिएको छ।
कपास फुलेका बेला कुम्बर फाँट सेताम्य हुन्थ्यो। कपास टिपेको थुप्रोले लेकको हिउँ जस्तै भान गराउँथ्यो। देशका विभिन्न स्थानबाट कुम्बर फाँट हेर्न आउनेहरू कपास खेती देखेर अनौठो मान्थे। कपास विकास समिति खजुराको पहलमा 825 बिघा जग्गामा कपास खेती गरिन्थ्यो। वर्षेनी 500 मेट्रिक टन हाराहारी कपास हुन्थ्यो। बेच्न समस्या नभएकाले किसानले राम्रै आमदानी हात पार्थे। बर्दियाको बडैया ताल 9 र 12 बर्दिया 10 पर्ने कुम्बरमा त्यस्तो दृश्य देखिन छाडेको 20 वर्ष भयो। कपास फुल्ने त्यो फाँट बस्तीले भरिएको छ। सुकुम्बासी र भूमिहीनका नाममा समितिको जग्गा कब्जा भइसकेको छ। पक्की संरचना बनिसकेका छन्। यहाँको कपास खेती हेर्न जिल्ला जिल्लाबाट मान्छे आउँथे। कुम्बरका लौटन थारू सम्झन्छन् अहिले कपास देख्न पनि पाइँदैन। कब्जा गरिएको जग्गामा किसानले धान गहुँ तोरी खेती गर्दै आएका छन्। कपास फुल्ने फाँटमा बस्ती, यो प्रसंग कान्तिपुर दैनिकले छापेको हो।
मेलम्सीको पानी चैतभित्र काठमाडौँमा ल्याइने शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढ़ीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजना का कर्मचारीलाई निर्देशन दिनुभएको छ। शुक्रबार आयोजना स्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुग्नुभएका मन्त्री चौधरीले चिनिया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आम नागरिकको चासोको विषय समेत रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौता अनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिनुभएको हो। नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै यशोदा अधिकारी र श्रीया नेपाल बिदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।